بسم اللہ الرحمن الرحیم. دوسرا لفظ ہے حدیث شریف کا ولا تحسسوا ولا تجسسوا. ان دونوں لفظ کے درمیان کے اندر فرق سمجھ لو. جاسوسی ہا کے ساتھ ہو یا جیم کے ساتھ ہو, کسی کی باطنی حالت میں تفتیش کرنا, باطنی اور چھپی حالت کو تفتیش کرنا, یہ تحسس اور تجسس کہلاتا ہے. فرق یہ ہے کہ جب جیم کے ساتھ یہ لفظ استعمال ہوگا تو عام متن شر کے معنی میں آتا ہے, یعنی کہ کسی کی بری بات کی تفتیش, جستجو اور تلاش میں لگے رہنا. اور ہا کے ساتھ ہو تو خیر کے معنی میں آتا ہے, یعنی کسی کی اچھی عادت, بھلی بات کو معلوم کرنے کی فکر میں لگے رہنا. بعض حضرات نے یوں فرق بیان کیا کہ جیم کے ساتھ ہوگا تو معنی یہ ہوگا کہ دوسروں کے لیے کسی کے حالات کی تفتیش کرنا. کسی نے آپ کو کام سونپا کہ فلاں آدمی کے حالات معلوم کر کے مجھے دیجئے, تو جب دوسروں کے لیے آپ کسی کے حالات کی تفتیش کریں گے تو اس کو جیم کے ساتھ تجسس کہیں گے. اور ہا کے ساتھ ہوگا تو اس کا معنی یہ ہوگا اپنے لیے, اپنے فائدے کے لیے, اپنی غرض کے لیے کسی کے حالات کی تفتیش کرنا. تیسرا فرق یہ بھی بیان کرتے ہیں کہ کوئی آدمی دوسروں کی چھپی ہوئی بات, دوسروں کی چھپی ہوئی چیزوں کی تحقیق اور جستجو کراوے, جستجو کرے بذات خود, یعنی آدمی خود اپنی ذات سے کسی کی چھپی ہوئی بات, چھپے ہوئے حالات, کسی کے عورات کی تحقیق کرے, وہ ہا کے ساتھ تحسس, اور دوسرے کے ذریعے کروائے وہ تجسس. جیسے میں نے آپ کو ذمہ داری سونپ دی کہ فلانی کے حالات معلوم کر کے مجھے بتلاؤ, وہ تجسس, اور میں خود کسی کے حالات کی تحقیق کروں وہ تحسس. چوتھا ایک فرق یہ بھی بیان کرتے ہیں کہ جیم کے ساتھ یہ ہوگا عورات, یعنی دوسرے آدمی کی قابل ستر چیزوں کو, قابل پردہ چیزوں کو معلوم کرنے کے چکر میں لگے رہنا, کھود کرید میں لگے رہنا. کسی کوئی آدمی کے کوئی عیب ہے, قابل پردہ کوئی بات ہے, اس کے کھود کرید کے چکر میں لگے رہنا, یہ جیم کے ساتھ تجسس کہلاتا ہے. اور خود کان لگا کر دوسروں کی باتوں کو سننا چوری چھپی سے, اس کو تحسس کے لفظ سے تعبیر کیا جاتا ہے. ایک پانچواں فرق یہ بھی بیان کیا گیا کہ ہوشیاری اور چالاکی سے کسی کی خبر معلوم کر لینا یہ تجسس ہے. ہوشیاری اور چالاکی سے کسی کی خبر معلوم کر لینا یہ تجسس کہلاتا ہے. اور اپنے بدن کے کسی حادثے کے ذریعے, مثلا قوت سامعہ, قوت باصرہ, یہ جو حواس خمسہ ظاہرہ ہے, ان میں سے کسی ایک حادثے کے ذریعے سے دوسروں کی بات کو معلوم کر لینا یہ تحسس کہلاتا ہے. بہرحال حدیث شریف کے دونوں الفاظ کا خلاصہ یہ نکلتا ہے کہ دوسروں کی بات آدمی بلا وجہ, بلا ضرورت کھود کرید کرنے, معلوم کرنے کے چکر میں لگا ना रहे, अच्छी बात भी मालूम करने के चक्कर में न रहे और बुरी बात भी मालूम करने के चक्कर में न रहे। इसीलिए कि अच्छी बात अगर दूसरे की मालूम करने के चक्कर में रहेगा तो दूसरों की खूबियों के ऊपर हसद पैदा होगा और उसके पास जो कोई रूहानी दुनियावी दीनी नेमत है तो उसके ख़त्म हो जाने की आरजू करेगा, या ये कि माल दौलत उसके पास है तो वो माल दौलत हमको भी हासिल हो जाए, इसकी तमा और लालच में लगा रहेगा। इसीलिए दूसरों की अच्छी बात को भी मालूम करने के तो हमें और चक्कर में न लगा रहे और बुरी बात को तो बिल्कुल मालूम न करे दूसरों की। हाँ, अगर वाकई किसी की नीयत अच्छी है कि मैं दूसरे की कोई खूबी मालूम करके उसको अपनी ज़िंदगी में अपनाऊंगा कि भाई उसकी रात की इबादत का मामूल कैसा है, वो तन्हाई में कैसे अल्लाह से दुआ करता है, ऐसी कोई चीज़ वाकईतन अपनाने के लिए अगर कोई खैर के जज्बे से मालूम करना चाहे वो अलग चीज़ है। लेकिन यह है कि बिला वजह दूसरों की भलाई भी मालूम मत करो, शर भी मालूम मत करो। भाई इसके पास कितनी दौलत है, इसके पास कितने ओहदे हैं, इसके पास कितने मनसब और मकामात है, ये सब चीज़ें आपको क्या ज़रूरत मालूम करने की, खामोखा दूसरों के हालात ताकी करने की। वला तनाजशु, नजश से ये लफ्ज़ मुश्तक है। बास कहते हैं कि जिम के ऊपर सुकून पड़ा जाएगा। तनाजशु का माना किया, कोई आदमी अपने सामान की तारीफ करे ताकि उसका सामान बिक जावे या उसके सामान की लोग ज्यादा कीमत अदा कर देवे, इस नीयत से कोई आदमी अपने सामान की हद से ज्यादा तारीफ करना शुरू कर देवे। एक तो ये है कि आपके सामान में जो वाकई और हकीकी खूबी है वो बतलाओ, और दूसरा है कि जो खूबी नहीं है वो भी बतलाओ ताकि सामने वाला उस सामान को खरीद लेवे, ज्यादा समन दे देवे, लोग उसको खरीदने के लिए रागिब हो जावे। ऐसी बिला वजह तारीफ करना ये इस हदीस शरीफ में वला तनाजशु, बिला वजह अपने सामान की हकीकत से ज्यादा तारीफ मत करो। दूसरा मतलब इस जुमले का ये है, खरीदने का इरादा नहीं है फिर भी बोली बोले ताकि उस सामान का भाव बढ़ जावे, ये भी ममनू है। जैसे नीलाम हो रहा है, अब नीलाम के वक्त के ऊपर हर एक आदमी उस चीज़ की कीमत बोलता है। अब एक आदमी खरीदना नहीं चाहता है लेकिन वो कीमत बोल रहा है, क्यों कीमत बोल रहा है, ताकि उस चीज़ की कीमत बढ़ जावे। इसमें आम तौर पर क्या होता है कि जिसकी चीज़ है उसी का कोई दोस्त या उसी का कोई ताल्लुक वाला या उसी का कोई शिरकत और हिस्सेदार वो मजमे में बैठ जाता है। मसलन दो या तीन आदमी किसी चीज़ के मालिक है तो एक आदमी नीलाम लगाने बैठा और दो आदमी मजमे में बैठ गए और उनको तो खरीदना है नहीं क्योंकि वो तो खुद मालिक है इसके, वो क्यों क्या कहेंगे, मैं 100 रुपये में ये चीज़ खरीदूंगा। अब दूसरे ग्राहक जो आकी ग्राहक है वो क्या समझेंगे, ओ भाई ये चीज़ कितनी अच्छी होगी, देखो नहीं ये 100 रुपये में ले जाएगा, या तो वो वाकई खरीदार है वो 125 बोलेगा, तो ये फिर बोलेगा मैं 130 दूंगा। गोया कि ये खरीदना नहीं चाहता है फिर भी भाव लगा रहा है, और भाव लगाने का मकसद क्या है, ताकि उस चीज़ की कीमत बढ़े, लोगों को धोखा देवे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना फरमाया। नंबर 3, किसी को किसी की बुराई पेश करके खुसूमत पर मत उभारो। बास मरतबा लोग जो है ना लड़ाने के लिए उभारने का काम करते हैं। बाजों का काम ही होता है लड़ाई की आग में पेट्रोल डीजल छिड़कना। दोनों के दरमियान कुछ नाराजगी है तो बाज लोग ऐसे होते हैं कि झगड़ा कैसे बढ़े उसी के चक्कर के अंदर लगे रहते हैं। जो बुराई उसके अंदर नहीं है ऐसी बुराई भी बयान करके झगड़ा बढ़ाएंगे, दोनों में झगड़े को भड़काने की कोशिश करेंगे। नंबर चार, दूसरे के मुकाबले में खुद की अजमत और वकअत और बड़ाई की ख्वाहिश कि भाई चार आदमी हैं, ये चारों के मुकाबले के अंदर मेरी अजमत मेरी वकअत मेरी बड़ाई मेरा मकाम सबसे ज्यादा ऊंचा हो गए। तो दूसरे के मुकाबले के अंदर खुद की अजमत खुद की वकअत खुद की बड़ाई की ख्वाहिश करना, ये भी हदीस शरीफ के अंदर इस जुमले से मना हो गया। वला तहासदु, और आपस के अंदर हसद मत करो। हसद का माना ये है दूसरे की नेमत के जाइल होने की तमन्ना और आरजू करना, दूसरे की नेमत की तमन्ना करना कि जाइल हो जावे खत्म हो जावे, और हसद के अंदर यही होता है कि आदमी दूसरे के पास जो नेमत है वो खुद को हासिल हो जाए, दूसरों के पास फजीलत और मकाम और मर्तबा है वो खुद को हासिल हो जावे, कम से कम अगर खुद को हासिल न होवे तो उसके पास से तो चली जावे। ये हसद का बड़ा खतरनाक दर्जा है। एक दर्जा क्या, किसी के पास कोई फजीलत है नेमत है मर्तबा है मकाम है नेमत है वो मुझे हासिल हो जावे, और दूसरा खतरनाक दर्जा क्या, मुझे हासिल हो के ना हो कालू के पास तो रहना ही नहीं चाहिए ये फजीलत ये मर्तबा ये मकाम। ये खतरनाक किस्म की हसद कही जाती है, और इसकी एक शक्ल है गिबता, जिसमें ये है कि जो नेमत किसी के पास है वो उसके पास बरकरार रहे बल्कि उसके पास वो नेमत बढ़े और खुद को भी अल्लाह ताला वो नेमत अता फरमा देवे कि भाई ये आदमी साहिब फजीलत है साहिब करामत है तो उसकी फजीलत में उसकी तकरीब में उसकी अजमत में बुजुर्गी में इजाफा हो गए और मुझे भी वो चीज हासिल हो जावे, ये दीपता और रश का कहलाता है, वो ममनू नहीं है। वला तबाग़ज़ू, और आपस के अंदर एक दूसरे के साथ बुग्ज़ इख्तियार मत करो। बुग्ज़ बैर आपस में एक दूसरे के साथ मत रखो। दीनी असबाब दुनियावी असबाब कोई भी हो लेकिन आपस के अंदर बुग्ज़ नहीं होना चाहिए। दूसरा माना वला तबाग़ज़ू का, मुसलमानों में आपस में दुश्मनी पैदा मत करो। दोनों चीज ममनू, आपस में एक दूसरे के साथ बुग्ज़ रखना और दूसरा ये कि मुसलमानों में दुश्मनी पैदा करना। वला तदाबरू, और एक दूसरे को पीठ मत दिखलाओ। तदाबरू का मतलब है कता ताल्लुकी, इसीलिए कि जब कता ताल्लुकी होगी तो दोनों एक दूसरे को अपनी पीठ दिखाएंगे, जब ये कोई सामने आएगा तो वो यूं चलेगा ताकि इसके सामने आना न पड़े, पीठ दिखा दे रहे। और उसका एक माना है गीबत न करना। वकुनु इबादल्लाहि इख्वाना, और तुम अल्लाह ताला के बंदे आपस में भाई भाई बनकर के रहो। ये अब्दियत याद दिलाई गई कि तुम अल्लाह ताला के बंदे बनकर के याद आपस में जो है भाई भाई बनकर के रहो। अब्दियत का लिहाज हर बुराई का बेहतरीन इलाज है कि अगर इंसान अपने आप को अल्लाह का बंदा समझे, अब्दियत का लिहाज रखे, तो ये हर बुराई का बेहतरीन इलाज है कि मैं अल्लाह का बंदा हूँ, ये मेरी हैसियत है। इस हदीस शरीफ का मकसूद है मुसलमानों में आपस में मोहब्बत हो, मुसलमानों के अंदर आपस के अंदर उल्फत हो, मुसलमानों के अंदर आपस में एक दूसरे के साथ जोड़ और कल्बी उल्फत के ताल्लुक हो। एक रिवायत में है कि वला तनाफसु, दुनियावी नफीस चीज़ों में दिलचस्पी लेकर एक दूसरे से आगे न बढ़ो। वला तनाफसु, एक दूसरे से आगे न बढ़ो, क्या मतलब? दुनियावी नफीस चीज़ों में दिलचस्पी लेकर एक दूसरे से आगे बढ़ने के चक्कर में मत पड़ो कि इसका चश्मे का फ्रेम इतना शानदार तो मैं भी इससे अच्छा चश्मे का फ्रेम ले आऊं, इसका अरबी जुब्बा इतना टॉप है तो मैं जो है इससे अच्छा अरबी का जुब्बा ले आऊं, इसकी चप्पल इतनी शानदार तो मैं इससे अच्छी चप्पल जानदार ले आऊं, इसके पास मोबाइल ऐसा तो मैं इससे अच्छा मोबाइल ले आऊं। दुनियावी नफीस चीजों में दिलचस्पी लेकर के एक दूसरे से आगे बढ़ जाने के चक्कर में मत पड़ो। चलो
إلا رجل كانت بينه وبين أخيه شحناء فيقال أنزلوا هذين حتى يصطلح الله رحمه الله.
حضرت ابو هريره رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، جنت کے دروازے کھول دیے جاتے ہیں پیر کے دن اور جمعرات کے دن، جنت کے دروازے پیر اور جمعرات کے دن کھول دیے جاتے ہیں۔ کیا مطلب پیر اور جمعرات کو جنت کے دروازے کھلنے کا؟ نمبر ایک، یہ حدیث ظاہر پر محمول ہے کہ حقیقت میں پیر اور جمعرات کو جنت کے دروازے کھول دیے جاتے ہیں۔ نمبر دو، ان دو دنوں کے اندر معافی اور درگزر اللہ کی طرف سے بڑھ جاتی ہے۔ نمبر تین، رحمت الہی کا ان دونوں دنوں میں کثرت سے نزول ہوتا ہے اور وہ مغفرت کا باعث ہوتا ہے۔ چار، ثواب کی کثرت اور درجات کی بلندی کی طرف اس میں اشارہ ہے۔ اب پیر اور جمعرات کو جنت کے دروازے کھلے، ہر ایک بندے کی مغفرت کر دی گئی، مگر وہ بندہ، ہر ایک بندے کی مغفرت کر دی گئی، کون سا بندہ؟ جو اللہ کے ساتھ کسی کو شریک نہیں کرتا تھا۔ شرک نہ کرنا یہ شرط ہے، ایسے تمام بندوں کی اللہ تعالی مغفرت فرما دیں گے، مگر وہ آدمی کہ اس کے اور اس کے بھائی کے درمیان میں عداوت ہوئے، یعنی اگر کوئی آدمی دوسرے مسلمان بھائی سے عداوت رکھتا ہوئے تو پیر اور جمعرات کے دن بھی اس کی مغفرت ہوتی نہیں ہے۔ یہ آپس کی عداوت کتنی خطرناک چیز ہے، اندازہ لگاؤ کہ پیر اور جمعرات کی عمومی مغفرت کے اندر بھی ایسے آدمی کی مغفرت نہیں ہوتی ہے۔ فَيُقَالُ، کہا جاتا ہے، انذروا هذين، ان دونوں کو مہلت دو، حتی یصطلحا، یہاں تک کہ وہ آپس میں صلح کر لیوے، یعنی اللہ تعالیٰ ان کی مغفرت کو موقوف رکھتے ہیں، روک کر کے رکھتے ہیں، اور فرمایا جاتا ہے कि इनको कहो कि तुम आपस के अंदर सुलह कर लो, आपस में जब तुम सुलह कर लोगे तब अल्लाह ताला तुम्हारी मगफिरत करेंगे। शाहना का एक तर्जुमा अदावत, दूसरा तर्जुमा है कीना, तीसरा तर्जुमा है बैर, चौथा तर्जुमा है बदतरीन किस्म की अदावत। और ये अदावत कीना, दुश्मनी, बैर जानिबैन से भी होती है, एक जानिब से भी होती है। गर्ज जिसके कल्ब के अंदर ये होगा उनकी मगफिरत नहीं होगी। चलो
وعنه رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم يعرض أعمال الناس في كل جمعة مرتين يوم الاثنين ويوم الخميس فيغفر لكل عبد مؤمن إلا عبدا بينه وبين أخيه شحنه فيقال اتركوا هذين حتى يأتي رواه رسول الله।
हज़रत अबू हुरैरा रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि लोगों के आमाल हर जुमा में दो मरतबा पेश होते हैं। यहाँ जुमा बोलकर हफ्ता मुराद है कि हर हफ्ते के अंदर दो मरतबा लोगों के आमाल अल्लाह की अदालत में पेश किए जाते हैं, एक पीर के दिन और दूसरा जुमेरात के दिन। हर ईमान वाले की मगफिरत कर दी जाती है मगर वो बंदा के जिसके और उसके ईमानी भाई के दरमियान में दुश्मनी हो, कीना हो, अदावत हो, उनकी मगफिरत नहीं होती है। बल्कि कहा जाता है उतरुकु हाजैनी, इन दोनों को उनके हाल पर छोड़ दो, हत्ता यफी आ, यहाँ तक के दोनों अदावत से रुजू कर लेवे, दुश्मनी छोड़ करके बाज आ जावे। यानी इन दोनों का मामला अभी पेंडिंग कर दो, मौकूफ कर दो। जब ये दोनों के दोनों अदावत की ना बुग्ज से रुजू कर लेंगे तब उनकी मगफिरत होगी। गोया के हफ्ते वारी दो उमूमी मगफिरत के मौके पर भी आपस में कीना, अदावत, बुग्ज, बैर रखने वालों की मगफिरत होती नहीं है। चलो
ليس الكذاب الذي يصدق بين الناس ويقول خيرا ما يدري خيرا متفق عليه. وزاد مسلم رحمه الله قالت ولم اسمعه تعني النبي صلى الله عليه وسلم يرخص في شيء مما يقول الناس بكذب الا في ثلاث: الحرب والاصلاح بين الناس، وحديث الرجل امراته، وحديث المراه زوجها. وذكر حديث جابر رضي الله تعالى عنه ان الشيطان قد ليس في باب الوسوسة.
حضرت ام کلثوم بنت عقبہ بن ابی معیط رضی اللہ تعالی عنہا فرماتی ہے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا کہ وہ آدمی جھوٹا نہیں ہے جو لوگوں کے درمیان میں صلح کراوے۔ لوگوں کے درمیان صلح کرانے کے لیے झूठ बोले वो आदमी अल्लाह के यहाँ झूठा कहलाता नहीं है। वयकूलु खैरन, भली बात बोलता है और भली बात पहुंचाता है, भली बात बोलता है और भली बात पहुंचाता है। देखो भाई, दो आदमियों के दरमियान झगड़ा है, अब तुम दोनों के दरमियान में सुलह कराने की नीयत से झूठी बात भी अगर पहुंचा दोगे तो अल्लाह के यहाँ ये झूठ पर पकड़ नहीं होगी। हाँ, फसाद का इरादा न हो, झूठी बात पहुंचाने का मकसूद फसाद न हो बल्कि झूठी बात पहुंचाने का मकसद इसलाह हो। मिसाल के तौर पर दो आदमियों के दरमियान में झगड़ा है, आप उसके पास गए और कहते हैं फुला आदमी तो आज आपकी बहुत तारीफ कर रहा था, पता नहीं वो कब से आपका इतना आशिक ज़ार बन गया है, वो तो आज आपकी तारीफ करते करते उसकी जुबान सूख नहीं रही थी, बस तारीफ ही करता चला जा रहा था आपकी, अच्छा वो मेरी तारीफ करता था, तो कल तक तो मेरा दुश्मन था। नहीं, आपको गलत बात, मैंने सुना नहीं, वो आपकी तारीफ कर रहा था, मजमे आम में तारीफ कर रहा था, पूरा मजमा मौजूद था वहां पर, अकेला वो मौजूद था, लेकिन कह रहे मजमे आम के अंदर तारीफ कर रहा था। इस तरीके से भली बात पहुंचावे, फिर दूसरे के पास जावे तो इसकी तरफ से इसको अच्छी बात पहुंचावे, इसकी तरफ से उसको अच्छी बात पहुंचावे, ताकि दोनों की नाराजगी खत्म हो जाए और दोनों में सुलह मोहब्बत हो जावे। ये आदमी बड़ा पसंदीदा है। और मुस्लिम शरीफ की रिवायत में है कि हजरत उम्मे कुलसुम फरमाती है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने रुख्सत दी हो किसी चीज में जो बात लोग कहते हैं, यानी लोग जो बातें बोलते हैं उन बातों में झूठ की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने रुख्सत दी हो, ये मैंने नहीं सुना कि लोगों की बातचीत में झूठ की हुजूर ने किसी को रुख्सत दी हो, मगर तीन मौके के ऊपर बातचीत में झूठ की हुजूर ने रुख्सत दी। पहला मौका है अल हरबू, जंग के मौके के ऊपर, मसलन दुश्मनों के अंदर बात फैलावे कि मुसलमानों के पास तो हजारों घोड़े सवार है और अभी सब आ रहे हैं, वहां दसियों भी नहीं है, खाली सामने वाले पर रौब डालने के लिए हजारों घोड़े सवार सब आ रहे हैं अभी, अरे भाई इनके पास तो टैंके हैं, तोपे हैं, मिसाइल है, सबका जखीरा है, अभी देखो नहीं शुरू करते हैं, वहां तो डंडे भी नहीं है, लेकिन इस तरीके से सामने वालों को मरहूब करने के लिए जंग के मौके के ऊपर ऐसी बातें करे। जंग के मौके पर कोई दुश्मन भारी भरकम आपके सामने लड़ने आया और आप मुकाबला नहीं कर सकते तो आपको पीछे देख, वो एकदम पीछे देखने गया तो आपने जोरदार वार कर दिया उसका, तुम उससे क्या लड़ता है, तेरे पीछे तो एक बड़ा बहादुर और है, देख ओ देखने गया कौन है, कुछ भी नहीं है वहां पर। ये है जंग के मौके के ऊपर ऐसा करना, तो इसकी इजाजत है। नंबर दो, लोगों के दरमियान में आपस में सुलह कराने के लिए। नंबर तीन, मर्द अपनी बीवी को ऐसी बातें बोले, जैसे मिसाल के तौर पर बीवी को यूं कहे, तेरे जैसा हुस्न तो दुनिया में कहीं है ज नहीं, चांद भी तेरे सामने तो शर्माता है, ऐसा हुस्न तो कहां मिलेगा जो तेरे अंदर है, हालांकि वो बिचारी ऊंधे तवे जैसी है, लेकिन उसको यूं कहे कि तेरे जैसा हुस्न तो दुनिया में कहीं नहीं है। नंबर दो, ऐसा कहे बीवी को कि तेरी खूबियों का तो क्या कहना, तेरे जैसी खूबियां तो दुनिया में कहीं नहीं मिलती, हालांकि उससे ज्यादा फोहड़ कोई है नहीं, लेकिन क्या कहे कि तेरी जैसी खूबियां तो दुनिया में कहीं नहीं है। उल्फत बढ़ाने के लिए हकीकत से ज्यादा इस तरह की बातें, मोहब्बत के इजहार के लिए इस तरह की बातें, ताकि बीवी का दिल खुश होवे, इसकी हदीस में इजाजत दी गई। अब लोग जो है ना इस जुमले को इतना आगे ले गए, इतना आगे ले गए कि बीवी के साथ हर तरह के झूठ को लोग जायज समझते हैं, हर तरह के झूठ को, तो इतना ज्यादा वसी भी नहीं है। याद रखो कि दोनों के दरमियान उल्फत बढ़े, मोहब्बत बढ़े, ताल्लुक बढ़े, नाराजगी न रहे, नागवारी न रहे, इस तरह इस अंदाज की गुफ्तगु करना जो है जायज है बीवी के साथ। और बीवी का अपने शोहर से बातचीत करना, बीवी का अपने शोहर से बात करना, कोई बीवी अपने शोहर का दिल खुश करने के लिए कहे कि बस आप जनाब मैं तो खुश नसीब हूं, आप जैसे हाफिज़े कुरान के साथ निकाह के मुझे सआदत हासिल हो गई, आप जैसे साले और मुत्तकी मुखलिस मुतवाजे अल्लाह के बरगुजीदा बंदे वली जमाना कुतुब वक्त अब्दाल असर ऐसे के साथ मुझे सआदत नसीब हो गई, वो बीवी जो है इस तरह की बात कहे अपने शोहर को, तो ये जायज है, इसकी गुंजाइश रखी गई। जी हयातुल हैवान में एक वाकिया है कि एक चीड़ा चीड़ी के दरमियान गुफ्तगू हो रही है, चिड़िया चीड़ा चीड़ी के दरमियान गुफ्तगू हो रही है। तो चीड़ा अपनी चीड़ी को यूं कह रहा है कि मैं जो है ना सुलेमान अलैहि सलाम का जो शाही तख्त है ना, ऐसा तेरे लिए सेकंडों में ला करके रख सकता हूँ, क्या तू समझती है, तेरी चाहत हर एक में पूरी करने के लिए तैयार, तख्त सुलेमानी बस तू आरजू करनी, ऐसा तख्त तो सेकंडों में लाकर तेरे सामने रख दू, तू क्या चाहती है बोल। तो दूसरे परिंदों ने सुन लिया इस बात को कि ये डिंगे मार रहा है, तो सुलेमान अलैहि सलाम के सामने शिकायत की उसकी। तो हजरत सुलेमान अलैहि सलाम ने फरमान जारी किया उस चिड़े को दरबार के अंदर बुलाने के लिए। तो पूछा हजरत सुलेमान अलैहि सलाम ने कि तूने ऐसा कहा था, क्योंकि इससे शान नबूवत और शान मुलुकियत की मिन एक तरह की बेअदबी लाजिम आ रही थी। तो उसने इकरार कर लिया कि हजरत मैंने कहा था, मैं झूठ नहीं बोलता हूँ। फिर कहने लगे हजरत देखो मैं इसमें माजूर हूँ, वजह उसकी ये है कि इस तरह की डींगे एक माशूक को अपने काबू में करने के वास्ते मारी ही जाती है। ऐसी डींगे मारना, ऐसी जो है बातें छोड़ना, ऐसी बातें बयान करना, ये तो किसी माशूक और महबूब को काबू में करने के लिए आम तौर पर कही ही जाती है। हजरत सुलेमान अलैहि सलाम ने उसको छोड़ दिया कि भाई ये सही कह रहा है, इसको जाने दो, कोई हर्ज नहीं है। चलो मैं तकरीरों में कहा करता हूँ, एक मरतबा वो इज्तिमाई निकाह होते, हिंदू लोग भी थे मैंने सुना है, तो अखबार वालों को भी बहुत पसंद आया, तो अखबार में भी छापा उन्होंने बड़े उरूप से कि शादी से पहले वो अपनी होने वाली बीवी को वादे करते हैं कि तेरे लिए ताजमहल बनाऊंगा, तेरे लिए आसमान के तारे तोड़ के लाऊंगा। तो मैं कहता हूँ कि शादी के बाद तारे तो नहीं, हर महीने टाइम टू टाइम तेल का डिब्बा ले आना, इतना भी काफी है, और ताजमहल बनावे नहीं बनावे, तीन बेडरूम का एक फ्लैट कम से कम मेरे लिए इंतजाम कर देना, कहीं बाड़े के फूड को सोसाइटी में मत रखना, तो इतना भी काफी है। चलो हजरत अस्मा बिन्त यजीद रदी अल्लाहु ताला अन्हा फरमाती है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ला यहिल्लुल कज़िबु इल्ला फी सलास, झूठ बोलना हलाल नहीं है मगर तीन मौकों पर। नंबर एक, कज़िबुर रजुलि इमरातहु लियुर्दियाहा, बीवी के सामने झूठ बोलना ताकि बीवी का दिल खुश रहे, खुश रखने के लिए। आज तूने क्या बनाया मेरी लाडली, महल्ले के किनारे तक खुशबूएं आ रही थी, हालांकि वहां तो दाल जली हुई थी, लेकिन आकर बीवी का दिल खुश करने के लिए क्या है कि महल्ले के किनारे तक आज खुशबू आ रही थी, उन्हें कौन सा कोरमा बनाया आज, इस तरीके से दिल खुश करने के वास्ते। अब यहाँ हदीस शरीफ के अंदर दूसरा पहलू नहीं बयान किया गया, हदीसुल मर अति जव जहानी बयान किया गया, जो साबिका रिवायत के अंदर बयान किया गया। तो शुर्राही कहते हैं, नंबर एक की अक्सरियत और अगलबियत के एतबार से है कि आम मतन शोहर को जरूरत पड़ती है बीवियों को राजी रखने के लिए इस तरह का कलाम करने की, कि शोहर जो है अक्सर अगलब इस तरह का कलाम करता है। क्यों? इसलिए कि बीवियों में शोहर के मुतालिक बदजनी आम है, शक्की मिजाज आम है, बदगुमानी आम है, खुसूसन इस जमाने के अंदर के बीवियां शक करती रहती है कि आपकी तो कोई दूसरी बीवी भी है, आपका तो कहीं और भी ताल्लुक है, इस तरह शक वहम उनके अंदर आम है। इसलिए उनको राजी रखने के वास्ते शोहरों को ज्यादा जरूरत पड़ती है इस तरह का कलाम करने की, इसलिए ये जानिब को यहाँ बयान किया गया। नंबर दो, बाज़ हज़रात कहते हैं कि रावी ने इख्तिसार से काम लिया है, वरना जो पिछली रिवायत के अंदर था ऐसा यहाँ भी है, लेकिन इख्तिसारन रावी ने एक हिस्से को बयान किया कि शोहर अपनी बीवी को खुश करने के लिए झूठ बोले, लेकिन सानी पहलू नहीं बयान किया कि बीवी अपने शोहर को खुश करने के लिए कोई झूठी बात बोले। नंबर तीन, नंबर दो जंग के मौके पर झूठ, नंबर तीन लोगों के दरमियान सुलह कराने के लिए झूठ। चलो उम्मुल मुमिनीन हजरत आयशा रदी अल्लाह ताला अन्हा से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया किसी मुसलमान के लिए गुंजाइश नहीं है कि वो अपने मुसलमान भाई को तीन दिन से ज्यादा छोड़े रखे, यानी उसके साथ ताल्लुक कलाम छोड़ के रखे, पीछे मतलब गुजर गया। सो जब अपने मुसलमान भाई की मुलाकात करे तो तीन मरतबा उसके सामने सलाम करे, हर मरतबा सामने वाला जवाब न देवे तो अब उसके ऊपर गुनाह लौट आएगा। यानी जब मिले तो सलाम करो, अब वो दीवेल पिया हुआ जवाब नहीं देता है तो दोबारा सलाम करो, तो बासी कड़ी पिया हुआ जवाब नहीं देता है तो से बारा सलाम करो, लेकिन वो मुंह चढ़ेला जवाब नहीं देता है तो छोड़ो अब इसको। अब सारा का सारा गुनाह उसके ऊपर आ जाएगा कि तरके ताल्लुक का गुनाह अब उसके ऊपर आएगा। या ये के सलाम करने वाले का गुनाह उस पर आ जाएगा, या ये के जवाब न देने का गुनाह उसके ऊपर आ जाएगा सामने वाले के ऊपर। चलो इस हदीस में क्या फरमाया कि तीन दिन से ज्यादा तकता ताल्लुकी हुई और उस हाल में इंतकाल हो गया, नऊज बिल्ला, तो जहन्नम में दाखिल होगा। चलो अब देखिए इस तरह की जो रिवायत है ना, दखलन नार का मतलब ये है कि तीन दिन से ज्यादा बगैर किसी उजरे शरई के तरके ताल्लुक और तरके कलाम ये जहन्नम में ले जाने का जरिया है, जहन्नम को वाजिब और लाजिम करने का जरिया है। अब आगे अल्लाह के इख्तियार में है, चाहे तो माफ करे चाहे तो पकड़े, बाकी अमल है उसका जहन्नम को लाजिम करने वाला। जी ये अबू खिराश रदी अल्लाह ताला अन्हो के साथ सुलमी निस्बत लगी, इससे मालूम हुआ कि इनका ताल्लुक कबीले बनू सुलेम से है। हकीकत यह है कि इनका ताल्लुक कबीले असलम से है, ये असलमी सहाबी है। उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना कि जिसने अपने मुसलमान भाई को एक साल तक छोड़े रखा, यानी तरके ताल्लुक तरके कलाम किया, तो वो उसके खून को बहाने के मानिंद है, कत्ल करने के मुशाबे हैं। यानी तवील मुद्दत तर के मुलाकात तर के ताल्लुक का गुना और कत्ल का गुना दोनों करीब करीब है। तवील मुद्दत तक तर के ताल्लुक तर के कलाम का गुना और नाहक कत्ल का गुना करीब करीब है। देखो कितनी खतरनाक वईद है इस हदीस में। चलो حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، ایمان والے کے لیے حلال نہیں ہے کہ اپنے ایمان والے بھائی کو تین دن سے زیادہ چھوڑ کر کے رکھے، تعلق کلام تین دن سے زیادہ بلا وجہ شرعی کے چھوڑ کے رکھنا بالکل حلال نہیں ہے۔ تین دن گزر گئے بات نہیں ہوئی، تعلق ٹوٹا ہوا ہے کٹا ہوا ہے، تو ملاقات کرے اس مسلمان سے اور اس کو سلام کرے، اگر وہ اس کے اوپر سلام کا جواب دے تو دونوں اجر میں ثواب میں برابر ہو جائیں گے۔ تین دن ترک تعلق رہا، ترک کلام رہا، چوتھے دن ملاقات کرو سلام کرو، اس نے جواب دے دیا، دونوں سلام جواب تعلق استوار کرنے کے اجر میں برابر ہو جائیں گے۔ اور اگر وہ جواب نہ دے تو وہ گناہ کے ساتھ لوٹا، یعنی آپ نے تو سلام کیا لیکن وہ جواب نہ دے تو وہ گناہ کے ساتھ لوٹا اور ترک ملاقات کے گناہ سے وہ نکل گیا۔ ہجرتی، ہجرت کے معنی ترک تعلق، ترک ملاقات، ترک تعلق اور ترک ملاقات کے گناہ سے وہ نکل گیا۔ کون؟ المسلم، سلام کرنے والا۔ تو سلام کرنے والا ترک تعلق کے گناہ سے باہر نکل گیا، اور اب سارا وبال کس پر آ گیا؟ جس نے جواب نہیں دیا اس کے اوپر۔ چلو حضرت ابو درداء رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، کیا میں تم کو بتلاؤں افضل ترین چیز روزہ داروں کے درجے سے، صدقہ کرنے والوں کے درجے سے، نماز پڑھنے والوں کے درجے سے بھی افضل ترین چیز میں کیا تم کو نہ بتلاؤں؟ صحابہ کہتے ہیں کہ ہم نے عرض کیا، بلا حضور، ضرور بتلائیے، ضرور بتلائیے۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، اصلاح ذات البین، مسلمانوں میں آپس کے اندر صلح کروانا، یہ روزہ صدقہ اور نماز کے اجر سے بھی بہت زیادہ آگے بڑھا ہوا ہے۔ اب سوال یہ ہے کہ یہاں روزہ صدقہ اور نماز سے کیا مراد؟ تو بعضوں نے نفلی مراد لی ہے اور بعض حضرات کہتے کہ نہیں، فرض روزہ، فرض صدقہ، فرض نماز مراد ہے۔ کیوں؟ اس لیے کہ اگر فرض روزہ، فرض صدقہ، فرض نماز چھوٹ گئی تو اس کا تدارک اور تلافی کرنا ممکن ہے، اس کا تدارک بھی کر سکتے ہو، اس کی تلافی بھی کر سکتے ہو، ممکن ہے تمہارے واسطے۔ لیکن اگر کوئی آدمی مر گیا، آپس کے اندر صلح نہیں ہوئی اور مر گیا، تو اس صورت میں اس کا تدارک ممکن ہی نہیں ہوگا، اس کی تلافی ممکن ہی نہیں ہوگی۔ آگے حدیث میں ارشاد فرمایا، وفساد ذات البین ہی الحالقا، اور آپس کے درمیان جھگڑا ڈالنا، فساد کھڑا کرنا، یہ ایمان کو مونڈنے والی چیز ہے۔ الحالقہ، ایمان کو مونڈنے والی چیز ہے۔ فساد ذات البین یعنی مسلمانوں کے معاملات میں خلل، مسلمانوں کے معاملات میں نقصان، یہ جو ہے انسان کے ایمان کو مونڈنے والی چیز ہے. دیکھیے بھائی، یہ جو لفظ آیا نا اصلاح ذات البین فساد ذات البین، تو البین کا جو لفظ ہے وہ ظروف میں سے ہے، لیکن وہ احوال کے لیے بھی استعمال ہوتا ہے. وہ احوال جن میں باہمی طور پر لوگ مبتلا ہوتے ہیں اس کو بھی بین کہا جاتا ہے. جیسے کہ وَإِنْ خِفْتُمْ شِقَاقَ بَيْنِهِمَا، اس آیت کے اندر. اسی لیے ذات البین کا ایک معنی کرتے ہیں جو چیز تمہارے درمیان ثابت ہو، جیسے کہ بغض عداوت جنگ. اور اصلاح کہیں گے بغض عداوت جنگ کو ختم کر دینا، گویا یہ ازداد کے قبیل سے بھی یہ لفظ ہو جائے گا، اچھے معنی میں بھی برے معنی میں بھی دونوں جگہ استعمال ہوتا ہے. چلو.
وعن الزبير رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم دب اليكم داء الامم قبلكم الحسد والبغضاء وهي الحارقه لا اقول تحرق الشعر ولكن تحرق الدين وتحرق الدين رحمه الله.
حضرت زبیر رضی اللہ تعالی عنہ سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا بری عادت تم میں سرایت کر گئی تم سے پہلے والی امتوں کی، یا سرایت کر جائے گی. دب اسی سے دعبن، کیا معنی؟ کسی کی چال ڈھال وزاکتا روش میں نقل اتارنا، وہ ہے دعبن. یعنی پچھلی امتوں کی بعض بری عادتیں تمہارے اندر بھی سرایت کر گئی. بعض بری عادتیں، بعض بری خصلتیں کون کون سی؟ نمبر ایک الحسد، پچھلی امت کی بیماری. قابل کے زمانے سے قابل نے حابل پر حسد کیا، بعد کے زمانے میں بھی یہ بیماری رہی، یہ تمہارے اندر سرایت کر گئی کرے گی. والبغضاء، آپس میں بغض اور بیر. ہی الحالقہ، یہ مونڈنے والی ہے، مونڈنے والی. اور میں نہیں کہتا کہ وہ بال کو مونڈ دیتی ہے، لیکن وہ تمہاری دین داری کو مونڈ دیتی ہے. دین میں بھی نقصان، دنیا کے اندر بھی نقصان. اسی لیے کہ آپس کے اندر بغض رکھنے سے دین داری برباد ہو جائے گی. اسی لیے بھائی یہ خطرناک چیز ہے. اب دیکھو یہاں دو بری عادت بیان کی گئی، الحسد والبغضاء، اور ضمیر ہی واحد استعمال کی گئی. تو بعض حضرات تو کہتے ہیں کہ کل واحدت من الخصلتی کی تعویل کے اندر واحد کی ضمیر ہے، کہ واحد کی ضمیر ای کل واحدت من الخصلتین. اور بعض حضرات کہتے ہیں کہ دونوں بری عادت کی طرف مستقل یہ لوٹ رہی، اس لیے ہی جو ہے واحد دونوں کے لیے مستعمل ہوئی. چلو. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم نبی کریم صلی اللہ علیہ وسلم سے نقل فرماتے کہ ارشاد فرمایا کہ تم اپنے آپ کو حسد سے بچاؤ، اسی لیے کہ حسد نیکیوں کو کھا جاتی ہے، جیسے کہ آگ سوکھی لکڑی کو کھا جاتی ہے. کیا مطلب؟ اس کا مطلب یہ ہے کہ نیکیاں قیامت کے میدان کے اندر حسد کی وجہ سے ضائع اور برباد ہو جائے گی. نیکیاں قیامت کے میدان میں حسد کی بنیاد کے اوپر ضائع اور برباد ہو جائے گی. کیوں بھائی؟ اس لیے کہ جو حاسد ہوا کرتا ہے اس کے دل کے اندر محسود کو ईज़ा पहुंचाने के जज्बात लगे रहते हैं। मैं उसको तकलीफ पहुंचाऊं, उसको सताऊं, उसको परेशान करूं, चाहे अमलन ईज़ा न पहुंचा सके तो अज़्म ईज़ा तो जरूर रखता है। अमलन अगर ईज़ा न पहुंचा सके तो ईज़ा पहुंचाने का अज़्म तो वो जरूर रखता है, इल्ला ये कि वो ईज़ा नहीं पहुंचा सका। चूंकि महसूद मजबूत है, महसूद कवि और तवाना है, उसको किसी तरह ईज़ा पहुंचाने की उसके अंदर ताकत नहीं है, लेकिन अज़ाइम तो है उसके दिल में। इसीलिए कयामत के मैदान के अंदर वो उसकी नेकियां जाये हो जाएगी। मतलब कि दुनिया की हुई नेकियां मौजूद तो होगी आमालनामे में, लेकिन उसका अजर और सवाब बर्बाद हो जाएगा। दूसरी एक बात समझो, जलाने का मतलब है नेकी के हुस्न और कमाल को मिटा देना। क्या हसद की वजह से नेकी का हुस्न खत्म हो जाता है, नेकी का कमाल और खूबी खत्म हो जाती है। तीसरा मतलब समझो, हसद इंसान की इस्तेदाद को खराब कर देती है, और हसद की वजह से सारे अच्छे आमाल फिर धीरे 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 इंसान में से खत्म हो जाते हैं। तो हसद से इंसान की इस्तेदाद, काबिलियत, ये सब चीजें बिगड़ जाती है। इसीलिए उसको यूं भी ताबीर करते हैं कि हसद ने उसके तमाम अच्छे आमाल को चाट लिया, खत्म कर लिया। जिस तरह आग लकड़ी को जलाकर लकड़ी का वजूद मिटा देती है, इस तरीके से ये नेकी के अनवारात को, बरकात को, उसके अजर और सवाब को खत्म कर देने वाली चीज है। जी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम दो आदमी के दरमियान बुराई डालने की आदत से बचो। दो आदमी के दरमियान बुराई डालने की आदत से बचो। बहुत सो की आदत होती है दो आदमी के दरमियान अच्छे ताल्लुकात होते कैसे बिगाड़े, ठीक ठीक ताल्लुक होते हैं कैसे बिगाड़े, उस्तुवार ताल्लुक होते हैं, आम ताल्लुक होते हैं कैसे ताल्लुक खत्म करे बिगाड़े। उसकी बाजों के अंदर एक बुरी आदत होती है, उसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया फइन्नहा अलहालिका, वो दीन को बर्बाद कर देने वाली है। ये आदत कैसी है, दीन को बर्बाद कर देने वाली। चलो हजरत अबी सिरमा रदी अल्लाह ताला अन्हो नकल करते हैं कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो आदमी दूसरों को जरर और नुकसान पहुंचाता है, अल्लाह ताला उसको भी जरर और नुकसान पहुंचाते हैं। जो आदमी दूसरों को जरर और नुकसान पहुंचाता है, अल्लाह ताला उसको जरर और नुकसान पहुंचाते हैं। देखिए भाई, यहाँ जरर से मुराद लेने का बगैर किसी शरई वजह का जरर, एक आदमी दूसरे आदमी को बगैर किसी शरई वजह के जरर पहुंचाएगा, ईजा पहुंचाएगा, मशक्कत और तकलीफ पहुंचाएगा, तो अल्लाह ताला उसको जरर मशक्कत ईजा तकलीफ पहुंचाएंगे। वमन शाक शाक अल्लाहु अलैह, और जो आदमी दुश्मनी और अदावत रखे, मुखालफत रखे, तो अल्लाह ताला भी उसके साथ दुश्मनी अदावत रखते हैं। तो भाई एक और तर्जुमा है, جو شخص کسی مسلمان سے عداوت رکھے اللہ اس سے عداوت رکھیں گے جو کسی کو مشقت میں ڈالے اللہ اس کو مشقت میں ڈالیں گے اسی لئے کسی مسلمان کو مشقت میں مت ڈالو عداوت میں مت ڈالو کسی کے درمیان عداوت اور کسی کے ساتھ عداوت اور دشمنی مت رکھو ورنہ اللہ تعالیٰ تمہارے ساتھ عداوت اور دشمنی رکھیں گے بس ان جگہوں پر ایک قید لگا دینے کی بغیر کسی وجہ شرعی چلو
وعن ابي بكر الصديق رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم ملعون من بار مؤمنا او مكر به رواه الترمذي رحمه الله وقال هذا حديث غريب
حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ عنہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا لعنت ہے اس انسان کے اوپر جو کسی ایمان والے کو نقصان پہنچاوے یا کسی ایمان والے کے ساتھ مکر و فریب کرے بھائی ظاہر میں ضرر پہنچانا وہ بھی ملعون خفیہ طور پر ضرر پہنچانا وہ بھی ملعون وہی تو مکر اور داؤ ہوتا ہے کسی کو خفیہ طور پر ایذا پہنچانا تکلیف پہنچانا پریشان کرنا یہ ملعون ہے یعنی قرب الہی کے مقامات سے دور ہے رحمت الہیہ سے دور ہے اللہ کی بارگاہ میں مقبولیت سے دور ہے یہ آدمی چلو حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما وعنہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم منبر مبارک پر چڑھے اور اعلان فرمایا بلند آواز سے اے وہ لوگو جو اپنی زبان سے ایمان لائے اور ابھی ایمان ان کے دل میں پہنچا نہیں ہے زبان سے تو ایمان لائے لیکن ایمان ابھی ان کے دل میں پہنچا نہیں ہے کون مراد ہے بعض کہتے ہیں کہ منافقین مراد ہے بعض کہتے ہیں کہ فاسق مسلمان مراد ہے منافق مراد یا فاسق مسلمان مراد ہے دیکھو بھائی یہ من کا جو لفظ ذہن جمع واحد سب کے لیے آتا ہے اور بلسانی ہی کی جو ضمیر مفرد آئی ہے وہ لفظ کے اعتبار سے آئی ہے تو حضور نے ایسے لوگوں کو اعلان کیا کہ ابھی تو ایمان دل میں نہیں پہنچا خالی زبان پر ایمان ہے یعنی زبانی ظاہری دعویٰ ہے حقیقت ان کے دل میں نہیں ہے کیا فرمایا تم مسلمانوں کو ایذا مت پہنچاؤ مسلمانوں کو آر مت دلاؤ یعنی جو مسلمان کامل ہے ان کامل مسلمانوں کو زبان سے عمل سے ایذا مت پہنچاؤ اور ان کو کسی برائی پر آر بھی مت دلاؤ اور کسی مسلمان کے عیب کے پیچھے مت پڑو سو جو آدمی اپنے مسلمان بھائی کے عیب کے پیچھے پڑے گا اللہ تعالی اس کی چھپانے کی چیز کے پیچھے پڑیں گے عورتہ یعنی اللہ تعالیٰ بھی اس کی قابل ستر چیزوں کے پیچھے پڑیں گے یعنی جو دوسرے مسلمان کے پیچھے پڑ کر اس کے عیب خامی نقص فالٹ کو دوسروں کے سامنے ظاہر کرتا ہے اللہ اس کے پیچھے پڑیں گے اور ظاہر ہے کہ انسان میں بہت سی ایسی چیزیں جو وہ یہ چاہتا ہے کہ ظاہر نہ کرے اس کو چھپاوے اللہ اس کی ساری بری چیزوں کو ظاہر فرما دیں گے اور اللہ تعالیٰ جب کسی کے چھپانے کی چیز کے پیچھے پڑتے ہیں تو اللہ تعالیٰ اس کو رسوا کر دیتے ہیں آخرت میں بھی رسوائی دنیا میں بھی رسوائی ولو فی جو فی رحلہ اگرچہ وہ اپنے مکان کے درمیان میں چھپا ہوا ہو یعنی گھر کے درمیان میں چھپ کے بیٹھ جاوے تو بھی اللہ تعالیٰ اس آدمی کو رسوا کر دیں گے. لہذا کسی مسلمان کے عیب کے پیچھے مت پڑو, کسی مسلمان کے عیب کو نکال کر کے دوسروں کے سامنے اس کے چرچے مت کرو, ورنہ اللہ تعالیٰ تمہارے عیوب کو کھولیں گے اور تم کو گھر میں بیٹھے بٹھائے بھی ذلیل اور رسوا کر دیں گے. چلو.
عن سعيد بن زيد رضي الله عنه وعن النبي صلى الله عليه وسلم قال إن من أربى الربا الاستغفال في عبد المسلم بغير حق. رواه أبو داود والبيهقي رحمه الله في شعب الإيمان.
پہلے کی اصطلاح سمجھ لو, ربا دو قسم پر ہے. ایک ربا معروف یعنی جس کو ہم سود کہتے ہیں, کتاب الربا, لا تاکل الربا اضعافا مضاعفا, انٹرسٹ, ویاج, سود کے معنی والا ربا. ایک دوسرا ربا ہے کسی کے ناموس میں زبان درازی کرنا, عزت ناموس میں زبان درازی کرنا, یہ ہے دوسری قسم کا ربا. اب حدیث سمجھو. حضرت سعید ابن زید رضی اللہ تعالی عنہ عنہم سے منقول ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, سب سے بڑھا ہوا سود اربر ربا, سب سے زیادہ بڑھا ہوا سود وہ ہے کسی مسلمان کی عزت میں زبان درازی کرنا. کسی مسلمان کی عزت میں زبان درازی کرنا, کیوں؟ ناحق بگاڑنے کے لیے. کسی کی عزت ماشاءاللہ ہے, آپ اس کی عزت کو برباد کرنے کے لیے زبان درازی کرو, یہ سب سے بڑا خطرناک سود ہے. بغیر حق کے ناحق طریقے سے, تو ناحق طریقے سے ناحق بگاڑنے کے لیے کسی مسلمان کی عزت کے اندر زبان درازی کرنا, یہ سب سے زیادہ بڑا ہوا سود ہے. دیکھو بھائی, اس حدیث میں بطور مبالغہ نبی کریم صلی اللہ علیہ وسلم نے مال کے ربا میں عزت اور آبرو کو داخل کر دیا, کہ جیسے مال والا ربا حرام اور خطرناک چیز, تو عزت و آبرو والے ربا کو بھی حضور نے اس کے ساتھ جوڑ دیا کہ یہ بھی بڑی خطرناک چیز ہے. بعض حضرات کیا کہتے ہیں, ان من اربر ربا الاستطالۃ فی عرض المسلم بغیر حق. کیا مطلب؟ ہر ناجائز تجاوز گناہ ہے. تجاوز, حد سے تجاوز ہی تم کرو کسی بھی غلط طریقے سے, ناجائز تجاوز گناہ ہے. لیکن کسی مسلمان کی عزت اور ناموس میں تجاوز کرنا, یہ سب سے بڑا برا ہے. کسی مسلمان کی عزت اور ناموس میں تجاوز کرنا, یہ سب سے زیادہ برا ہے. بھائی کوئی بھی تجاوز مذموم شریعت کے اندر. بھائی تمہاری یہ ترپائی ہے نا بھائی, اب تم جو ہے ادھر تک جو ہے ان کی آدھی ترپائی تک قبضہ جماؤ, یہ غلط ہے. یہ تمہاری کتاب تمہاری ترپائی پر رہ گئے, تم ان کی ترپائی پر آدھے تک قبضہ جماؤ, یہ بیچارہ صوفی کچھ نہیں بولتا, تم تجاوز کرتے ہو. تو ہر تجاوز جو ہے مذموم ہے, لیکن کسی مسلمان کی عزت اور ناموس کے اندر اگر تم تجاوز کرو گے تو یہ سب سے زیادہ برا ہے اور بڑا خطرناک ہے. چلو.
وعن انس رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم لما عرض بي ربي مررت بقوم لهم اظفار من محاسن يقبشون وجوههم وصدورهم فقلت من هؤلاء يا جبريل؟ قال هؤلاء الذين ياكلون لحوم الناس ويقعون في اعراض الله. وابو داود رحمه الله.
حضرت انس رضی اللہ تعالی عنہ, دیکھو بھائی ایک بات باقی رہ گئی کہ حدیث میں بغیر حق کی قید آئی, اس سے معلوم ہوا کہ حق کے مطابق زبان چلانا جائز ہے. مثال کے طور پر ایک آدمی آپ پر ظلم کرتا ہے, واقعی ظالم ہے. تو آپ جو ہے کہیے اس کو یا ظالم, جائز ہے. یہ ایک آدمی متعدی گناہ کا شکار ہے, کو دوسروں کو بھی گناہ کے اندر پھنساتا اور مبتلا کرتا رہتا ہے, اس کو بھی آپ زبان چلا کر کے خطاب کیجیے تاکہ دوسرے اور لوگ بھی اس کے گناہ کے شر میں نہ پھنسے. سارے لوگ حکمت مصلحت کا ٹائٹل لگا کر کے اس کے متعدی شر پر خاموش رہیں گے تو نہ جانے کتنے لوگ اس کے متعدی شر میں پھنس جائیں گے. کچھ لوگوں کو تو بولنا پڑے گا تاکہ دوسرے بھولے بھالے مسلمان اس کے متعدی شر میں پھنس نہ جائے. جیسے کہ بھائی اس کے ساتھ تو کام معاملہ کرتا ہے, یہ تو سب کے کھا کے بھاگ جاتا ہے, بولنا پڑے گا, ورنہ اس نے 10 کو پھنسایا, آئندہ 100 کو پھنسائے گا وہ. اسی طریقے سے جب حدیث کی سند کے روات کے اوپر کلام کرنے بیٹھے تو کون واضع ہے, موضوع روایت کرنے والا راوی کون ہے, یہ بولنا پڑے گا تاکہ لوگوں کے سامنے آوے کہ کون جو ہے موضوع روایت والا ہے, کون من گھڑت روایت والا ہے. ان مواقع کے اوپر غیبت کو اور زبان درازی کو مباح قرار دیا گیا. جی حضرت انس رضی اللہ تعالی عنہ سے مروی ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب میرے رب نے مجھ کو معراج کرائی یعنی ساتو آسمان کا سفر فرما کروایا تو ایسی قوم سے میں گزرا کہ ان کے ناخن تھے تانبے پیتل کے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ میں ایک ایسی قوم پر سے گزرا جن کے ناخن تانبے پیتل کے بنے ہوئے تھے, وہ اپنے چہروں اور اپنے سینوں کو کھرچ رہے تھے, نوچ رہے تھے. ظاہر بات ہے کہ یہ ناخن تانبے پیتل کے ہو اور پھر انسان چہرے اور سینے کو نوچے تو کتنی تکلیف ہوگی, چمڑی نکل جائے گی, خون نکلے گا, کتنی تکلیف ہوگی. فکل تو میں نے عرض کیا من ہاؤلائی یا جبرائیل, یہ کون لوگ ہیں جبرائیل کہ جن کے ناخن تانبے پیتل کے اور وہ اپنے چہرے اور سینے کو کھرچ رہے, نوچ رہے, کھروچ رہے. تو فرمایا ہاؤلائی الذین یاکلون لحوم الناس, یہ وہ لوگ ہیں جو لوگوں کا گوشت کھاتے تھے. وَيَقَعُونَ فِي أَعْرَاضِهِمْ اور ان کی عزت آبرو ریزی کے چکر میں پڑے رہتے تھے. تو یہ کون لوگ ہیں جو مسلمانوں کی عزت لینے کے چکر میں پڑے رہتے تھے اور لوگوں کا گوشت کھاتے تھے غیبت کر کے، آبرو ریزی کر کے۔ دنیا میں انہوں نے مسلمانوں کے دل زخمی کیے تو آخرت میں ان کے چہرے اور سینے زخمی کیے جائیں گے۔ کیسی عجیب اللہ کی طرف سے سزا۔ جی بس چھوڑ دو، چلو Mm-hmm.